श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 10 को सामाजिक अध्ययन विषयको एकाई 9 हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत पाठ 5 मा रहेको समसामयिक घटना र तिनको प्रभावका सम्बन्धमा केन्द्रित भई तयार पारिएको छलफल प्रस्तुत गर्दैछौ। तपाईँहरू पनि कापी कलम लिएर रेडियो सुन्दै आवश्यक कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त।
ल, आज त तिमीहरू पुस्तकालयतिर पो छौ त, के पढ्दैछौ यहाँ आएर?
नमस्कार सर।
नमस्कार नमस्कार।
हामी पत्र पत्रिका पढ्दैछौ सर, पत्रिकामा नयाँ नयाँ कुरा पढ्न पाइँदो रहेछ।
किताब पढ्दा पढ्दा दिक्क लागेको बेला पत्र पत्रिका पढ्दा मजा आउँछ नि सर।
त्यो त ठिक हो, हामीले किताब मात्र पढेर पनि हुँदैन, पत्र पत्रिका र सन्दर्भ पुस्तकहरू पनि पढ्नु पर्छ नि। यसले हामीलाई समसामयिक विषयमा पनि जानकार बनाउँछ।
समसामयिक विषय भनेको छुट्टै कुनै विषय हो र सर?
ए, यो नेपाली अङ्ग्रेजी गणित जस्तो कुनै छुट्टै विषय होइन। हाम्रा वरपर आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय एवं प्राकृतिक घटनाहरू घटिरहेका हुन्छन्। यस्ता बहुपक्षीय घटना र गतिविधिहरूले हाम्रो दैनिक जीवनलाई प्रभाव पारिरहेका हुन्छन्। यस्तै दैनिक जीवनसँग सम्बन्धित घटनाहरूलाई हामी समसामयिक घटनाहरू भन्छौ। त्यस्ता घटनामा सम्बन्धित विषयवस्तुलाई समसामयिक विषयवस्तु भन्छौ।
समसामयिक भनेको हालसालै भइरहेको घटनाहरू होइन र सर?
हो दिनेश, तिमीले भनेको ठिकै हो। अहिलेको समयमा हामीलाई प्रभावित पार्ने जति पनि कुराहरू छन् नि, ती सबै समसामयिक विषयहरू हुन्। आजको समसामयिक विषय भोलि पुरानो हुन सक्छ, अर्को नयाँ समसामयिक विषय देखा पर्न सक्छ।
समसामयिक विषयमा किन जानकारी लिनुपर्छ सर?
समसामयिक विषयहरूले हामीलाई समय अनुसार समायोजन हुन सहयोग गर्छ, समस्यामा पर्नबाट पनि जोगाउन सक्छ। दिगो विकास, निशस्त्रीकरण, आतंकवाद, बारूदी सुरुङ, जनसंख्या वृद्धि, परमाणु ऊर्जा, संक्रामक रोगहरू र जलवायु परिवर्तन समसामयिक घटनाका उदाहरणहरू हुन्। बुझ्यौ?
समसामयिक विषयका बारेमा त बुझे सर, दिगो विकासको बारेमा भने मैले अझै राम्रोसँग बुझेकी छैन, एकपटक बुझाइदिनुहोस् न।
म भनौँ सर?
तिमीलाई थाहा भएको कुरा भन न त रिस्ता।
दिगो विकास भनेको लामो अवधिसम्म टिक्ने विकास भनेको होइन सर?
तिमीले भने अनुसार लामो अवधि टिक्ने विकासलाई दिगो विकास भनिन्छ भन्ने हो, तर विकासका सन्दर्भमा भने बलियो सड़क बनाउनु मात्र दिगो विकास होइन।
त्यसो भए दिगो विकास भनेको के हो त सर?
ल सुन है त, वातावरणलाई नबिगारिकन भावी पुस्ता अर्थात सन्ततिलाई पनि प्राकृतिक स्रोतको उपयोग गर्न पाउने गरी गरिने विकास नै दिगो विकास हो। जस्तै हामीले सड़क बनायौं भने बलियो त बनाउनै पर्यो, तर त्यो सड़क बनाउँदा पहिरो नजाने, रुख बोट बिरुवा धेरै नमासिने गरी बनाउनु पर्छ। त्यहाँ वनस्पति, माटो, जीव जन्तु र पानीका स्रोतहरू मासिने गरी बनायौं भने त भविष्यमा त्यस क्षेत्रमा मानव बसोबास गर्न लायक नै हुँदैन। अनि बस्ती नै उठेर जानुपर्ने भएपछि त्यो सड़क के का लागि त? आखिरी मानिसका लागि चाहिने न हो सड़क।
ए, बल्ल बुझे सर, वातावरण बिग्रियो भने त भावी पुस्ताले त्यसको उपयोग नै गर्न पाउँदैनन्। अहिले सुख सुविधा पाइयो भन्दै रमाएर के गर्नु होइन त सर?
हो त, कति बुझकी छौ है तिमीहरू। दिगो विकासको प्रमुख लक्ष्य पृथ्वी र यसमा निहित स्रोत एवं साधनहरूको संरक्षणसँग सम्बन्धित छ। सन् 1990 दशकबाट दिगो विकासको अवधारणा सुरु भएको हो।
जथाभावी विकास गर्नाले अहिले उपलब्ध भएका पानी, खनिज, पेट्रोल तथा ग्यास, वनस्पति जस्ता स्रोत साधन पनि रित्तिन थाल्नेछ, जसले गर्दा भावी पुस्ताले यस्ता स्रोत र साधनको उपयोग गर्न पाउँदैनन्, होइन त सर?
हो त, तिमीले ठिक भन्यौ। त्यसैले विश्वका सबै देशमा दिगो विकासको अवधारणा अनुसार विकास होस् भनेर संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्य सन् 2016 सन् 2030 घोषणा गरेको छ।
सर, निशस्त्रीकरणका बारेमा पनि बताइदिनुहोस् न।
मैले सम्झे अनुसार भन्छु है सर।
हुन्छ हुन्छ, ल भन न।
निशस्त्रीकरण भनेको हात हतियारको कमी गर्नु हो।
तिमीले ठिकै भन्यौ, निशस्त्रीकरण हात हतियारको सीमित प्रयोग गर्ने वा घटाउने अवधारणा हो। एकातर्फ हाम्रो शान्ति सुरक्षाका लागि, शत्रुबाट बच्नका लागि हात हतियार आवश्यक हुन्छ, अर्कातर्फ धेरै हात हतियार बन्यो भने त्यसको दुरुपयोग पनि हुन सक्छ। त्यसैले अहिलेको समसामयिक मुद्दा भन्नु नै यी दुई कुरा बीचमा कसरी सन्तुलन कायम गर्ने भन्ने नै हो।
मैले एउटा पत्रिकामा पढेको कुरा सुनाउँछु है सर।
हुन्छ हुन्छ, ल सुनाउ न।
विश्वका विभिन्न शक्तिशाली देशहरूले आणविक बम, क्षेप्यास्त्रहरू र जैविक हतियारहरू बनाइरहेका छन्। त्यस्ता हतियारका ठूला भण्डारहरू पनि बनाइरहेका छन्। ती हतियार कुनै पनि बेला विस्फोट हुन सक्छन्, त्यसैले हाम्रो पृथ्वी कुनै बेला पनि ध्वस्त हुन सक्छ।
तिमीले पढेको कुरा एकदम ठिक हो। विश्वमा विभिन्न प्रकारका जैविक तथा अजैविक हात हतियारहरूको उत्पादनले त्रास फैलिरहेको छ। विश्वमा प्रत्येक वर्ष करिब $2 अर्ब बराबरको ससाना हात हतियारको वैधानिक व्यापार हुन्छ। करिब $1 अर्ब बराबरको अवैध ओसार पसार हुने गर्छ।
ओहो, यो त निकै चिन्ताको विषय पो भयो त।
होइन होइन, आत्तिहाल्नु भने पर्दैन। संयुक्त राष्ट्र संघ लगायतका विभिन्न संघ संस्थाहरू त्यस्ता हतियार बनाउने र भण्डारण गर्ने कार्यमा रोक लगाउनका लागि काम गरिरहेका छन्। त्यस्तै अवधारणालाई निशस्त्रीकरण भनिएको हो।
अवैध रूपमा हात हतियारको उत्पादन र ओसार पसारले आतंकवादलाई सहयोग पुगेको छ भन्छन्। मलाई पनि हो कि जस्तो लाग्छ भने?
निश्चय नै हो, तिमीले भन्न खोजेको कुरा गलत होइन। किनकि विश्वमा विभिन्न प्रकारका व्यक्ति र संस्थाहरू हुन्छन्, उनीहरूले आफ्नो राजनीतिक, सामाजिक, आर्थिक वा अन्य यस्तै उद्देश्य पूरा गर्न हिंसाको प्रयोग गर्न सक्छन्। सर्वसाधारण र निर्दोष व्यक्तिको धनजनको क्षति हुन्छ, यसलाई हामी आतंकवाद पनि भन्छौँ।
आतंकवादले सामान्य मानिसहरू पनि हिंसाको शिकार हुन्छन्, उनीहरू त्रासमा बाँच्न विवश हुन्छन्, होइन त सर?
हो त नि, अहिलेको मानवतावाद, शान्ति र विकासको युगमा आतंकवाद अर्को चुनौतीका रूपमा खड़ा भएको छ। मानिसलाई भयभीत बनाएर स्वार्थ पूरा गर्न त्यस्ता आतंक फैलाउने समूहहरू सक्रिय छन्।
सर, अमेरिकाको न्यूयोर्क र फ्रान्सको पेरिसमा आतंकवादी हमला भएको थियो भन्ने कुरा पुस्तकमा लेखेको रहेछ, त्यहाँ के भएको थियो सर?
तिमीले अत्यन्तै राम्रो प्रश्न सोध्यौ। हो, सन् 2001 को सेप्टेम्बर 11 दिन अमेरिकाको न्यूयोर्कमा रहेका सबैभन्दा अग्ला दुई ठूल्ठूला भवनहरूमा आतंकवादीहरूले यात्रु बोकेका दुईटा ठूला जेट विमानलाई ठोक्काएका थिए। त्यस हमलाबाट दुवै भवनहरू ध्वस्त भए। हवाई जहाजमा रहेका यात्रुहरू र ती दुईटा ठूला भवनमा रहेका निर्दोष मानिसहरूको ज्यान गएको थियो।
अनि सर, फ्रान्समा चाहिँ के भएको थियो?
फ्रान्सको राजधानी पेरिसमा सन् 2015 को नोभेम्बरमा मानिसहरूको भीड हुने ठाउँहरूमा आतंकवादी हमलाहरू भएका थिए। फुटबल खेल्ने रंगशाला, नाचघर र क्याफेमा गरिएको सो आक्रमणमा 7 जना आतंकवादी सहित 100 मानिसहरू मारिएका थिए भने धेरै मानिसहरू अपाङ्ग पनि भएका थिए।
विश्वका अन्य ठाउँमा पनि यस्तै आतंक भएको थियो कि सर?
यी त ठूला ठूला घटना मात्र भए। यी बाहेक अन्य सानातिना घटनाहरू त इराक, अफगानिस्तान, पाकिस्तान, विभिन्न अफ्रिकी मुलकहरूमा वर्षौंदेखि हुँदै आएका छन् नि। केही वर्ष यता सिरियामा पनि यस्ता घटनाहरू घटिरहेका छन्। यसबाट प्रत्येक वर्ष विश्वमा 100 मानिसहरू मारिन्छन्। विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूले आतंकवाद अन्त्य गर्न प्रतिबद्धता व्यक्त गरे पनि अन्त्य हुन भने सकेको छैन।
सर, बारुदी सुरुङका बारेमा पनि भनिदिनुहोस् न।
तिमीलाई त्यति पनि थाहा छैन? सुरुङ भनेको जमिन मुनि रहेको पुवाल होइन त सर?
तिमीले बुझेको पनि बेठिक चाहिँ होइन। सुरुङ भनेको जमिन मुनिको पुवाल नै हो, त्यहाँबाट मानिस पनि ओहोरदोहोर गर्न मिल्छ। तर बारुदी सुरुङ चाहिँ अलिक फरक कुरा हो।
बारुदी सुरुङ भनेको के हो त सर?
ल सुन है त, यस विषयमा म प्रश्न पार्ने कोसिस गर्छु। युद्धका समयमा शत्रु पक्षका सेनालाई बाटो रोक्न वा ध्वस्त बनाउन उनीहरू हिँड्न सक्ने बाटो वा क्षेत्रमा जमिन मुनि बारुद वा बम लुकाएर राख्दछन्। यस्ता बम राखेको माथिको जमिनमा टेक्ने बित्तिकै सो बम विस्फोट भएर मानिसको ज्यान जान्छ। हो, यसरी जमिन मुनि गाडेर राखिएका बमहरूलाई बारुदी सुरुङ भनिन्छ।
अनि कसरी बारुदी सुरुङ समसामयिक चासोको विषय भयो त सर?
तिम्रो जिज्ञासा एक हिसाबले ठिकै हो। विश्वमा दोस्रो विश्वयुद्ध शुरू भएदेखि हालसम्म विभिन्न समयमा भएका युद्ध, गृहयुद्ध र आतंकवादी हमलामा यस्ता बारुदी सुरुङ बिछ्याइएका छन्।
मानिसहरू त्यस ठाउँबाट हिँड्दा, खेतबारीमा काम गर्दा र जंगलमा घाँस दाउरा लिन जाँदा त्यस्ता बारुदी सुरुङमा पर्छन् होला, होइन त सर?
हो त नि, यस्तो जुनै बेला पनि हुन सक्छ। यस्ता बारुदी सुरुङमा परेर वर्षेनी 100 निर्दोष व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्। त्यस्तै कतिपय व्यक्तिको त अंगभंग समेत भएको छ। त्यसैले बारुदी सुरुङको विषय पनि समसामयिक चासोको विषय बनेको हो।
हाम्रो देशमा त यस्ता बारुदी सुरुङहरू छैनन् होला है सर?
किन नहुनु नि? विक्रम सम्वत 2052 सालदेखि 63 माओवादी सशस्त्र द्वन्दका समयमा माओवादी सेना र नेपाली सेनाले ठाउँ ठाउँमा यस्ता बम बिछ्याएका थिए। जमिन मुनि गाडिएका वा जंगलमा छाडेका बमहरू पड्केर धेरै केटाकेटी तथा सर्वसाधारणको ज्यान गएको छ, कोही अपाङ्ग भएका छन्। विश्वमा यस्ता बारुदी सुरुङहरू पत्ता लगाएर निष्क्रिय गराउने कामहरू पनि भइरहेको छ।
हिजो आज परमाणु ऊर्जाको चर्चा पनि सुनिन्छ, यो चाहिँ के होला सर?
म भनौ सर?
हुन्छ हुन्छ, ल भन न।
सर, विश्वमा विभिन्न देशले परमाणु शक्तिको उपयोग गरिरहेका हुन्छन्। यसबाट बिजुली निकाल्ने काम गरिन्छ भने त्यो शान्तिपूर्ण उपयोग हो। बम वा हतियारका रूपमा प्रयोग गरियो भने त्यसको दुरूपयोग हो। आणविक बमले सन् 1945 जापानको नागासाकी र हिरोसीमा सहर नै ध्वस्त भएको थियो। त्यसैले यो साह्रै खतरनाक हतियार हो।
त्यही कारणले आणविक शक्तिको त्रास विश्वभर रहेको होला, होइन त सर?
हो, तिमीले ठिक भन्यौ। विश्वमा भण्डारण गरेर राखिएका आणविक शक्ति कुनै बेला विस्फोट भयो भने त्यस क्षेत्रमा मानव अस्तित्व नै संकटमा पर्न सक्छ। त्यसैले आणविक शक्ति र यसको प्रयोगलाई सकारात्मक एवं शान्तिपूर्ण बनाउनु पर्छ। संयुक्त राष्ट्र संघको आणविक शक्ति आयोगले आणविक बम बनाउने कार्यलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।
सर, आजको समसामयिक विषय जनसंख्या व्यवस्थापन पनि हो नि, होइन र?
हो, विश्वमा जनसंख्याको तीव्र वृद्धि भएमा यसको व्यवस्थापन गर्न कठिन हुन्छ। घट्दो प्रजनन दरले गर्दा बाल बालिकाको संख्या त नियन्त्रण भएको छ, तर वृद्ध वृद्धाको जनसंख्या बढ्दै गइरहेको देखिन्छ। उनीहरूको स्याहार सुसार गर्ने मान्छे नहुँदा थप समस्या देखिएको छ। त्यसैले सन् 1982 संयुक्त राष्ट्र संघको साधारण सभाले वृद्धहरूसँग सम्बन्धित 62 घोषणा पत्र जारी गरेको थियो।
के गर्नु त सर, हिजो आज बुढाबुढी भएका बाबु आमा र सासु ससुरालाई हेला गर्न थाले।
त्यसैले त बुढ्यौलीलाई समस्याका रूपमा नलिई सामाजिक सुरक्षाको विषय मानेर प्राथमिकता दिनुपर्छ, होइन त सर?
हो त, तिमीले भनेको ठिक हो। यो त मानव जीवनको एउटा क्रममा आउने सबैले भोग्नुपर्ने अवस्था हो नि। वृद्ध अवस्था त सबैले भोग्नै पर्छ। नेपालमा वृद्ध वृद्धाको सम्मान गर्न विक्रम सम्बत 2051 सालदेखि वृद्ध भत्ताको व्यवस्था पनि गरिएको छ।
महामारीलाई पनि त समसामयिक विषयका रूपमा लिन सकिन्छ नि, होइन त सर?
हो त नि, विश्वमा विभिन्न समयमा विभिन्न प्रकारका रोग तथा प्रकोप फैलने गरेको छ। त्यस्ता रोगले कहिलेकाहीँ महामारीको रूप पनि लिने गरेको छ। जस्तै हेर न, COVID-19, इबोला, एड्स, सार्स, मार्स, स्वाइन फ्लू, बर्ड फ्लू, जिका भाइरस, सिकल सेल एनिमिया आदि जटिल स्वास्थ्य समस्याका उदाहरणहरू हुन्। ब्राजिलबाट फैलिएको जिका भाइरसले विश्वका करिब 42 देशमा प्रभाव पारेको थियो भने
चीनबाट सन् 2019 अन्त्यदेखि देखा परेको कोरोना भाइरस विश्वभर फैलिएर करोडौं मानिस प्रभावित भए भने लाखौंको ज्यान लियो। हामी पनि यसको प्रभावमा पर्यो। महिनौंसम्म लकडाउन भयो। 8-9 महिनासम्म विद्यालय जान पाइएन।
हो त नि, कोरोना भाइरसका कारण करिब 1 वर्षसम्म विश्व नै ठप्प भयो। यस्ता प्रकारका महामारीबाट जोगिनका लागि हाम्रो बानी, खानपान र संगत लगायतका व्यवहारमा सुधार गर्नुपर्छ।
सर, जलवायु परिवर्तनका बारेमा पनि धेरै कुरा गरेको सुनिन्छ, यसका बारेमा पनि केही बताइदिनुहोस् न।
हुन्छ नि, ल सुन है त। जलवायु परिवर्तन पनि जल्दो बल्दो समसामयिक विषय नै हो, किनकि जलवायु परिवर्तनका कारणले विश्वमा विभिन्न समस्याहरू देखा पर्न थालेका छन्।
जलवायु परिवर्तनका बारेमा मलाई पनि थाहा छ सर।
ल, तिमीलाई थाहा भएको कुरा आलु भन त।
जमिनमा कार्बन डाइअक्साइडको मात्रा बढेपछि विश्वव्यापी तापमान बढ्छ अनि वायुमण्डलको सन्तुलन बिग्रिन्छ। यसले गर्दा अम्लीय वर्षा, अति वर्षा, खडेरी र विभिन्न प्राकृतिक प्रकोपहरू तथा रोगका महामारीहरू बढ़िरहेका छन्। वनस्पति तथा जनावरको गुण र स्वभावमा पनि परिवर्तन देखा परेको छ, होइन त सर?
हो, तिमीले ठिकै भन्यौ। वन विनाश गर्ने, धेरै धुवा आउने, कल कारखाना चलाउने जस्ता खराब गतिविधिका कारण जलवायु परिवर्तनका समस्याहरू देखा पर्छन्। स्वच्छ वातावरण सिर्जना गर्ने र जैविक विविधताको संरक्षण गर्ने गरेमा जलवायु परिवर्तनका असरहरू कम गर्न सकिन्छ।
आज हामीले धेरै कुरा सिक्न पायौं सर। समसामयिक घटना वा विषय यति मात्र हुन् त?
कहाँ यति मात्र हुनु, यस्ता धेरै विषयहरू थपिरहन्छन्। रेडियो, टीभी, अनलाइन समाचार, इन्टरनेट, पत्र पत्रिका आदिमा समसामयिक विषयका बारेमा जानकारी लिन सकिन्छ। त्यसलाई टिपोट गरेर कक्षाको भित्ते पत्रिकामा प्रकाशन गर्नुपर्छ। यसो भयो भने समसामयिक विषयका बारेमा हामी सबैले समयमै ज्ञान लिन सक्छौ।
सरले महत्वपूर्ण कुरा सिकाउनु भएकोमा सरलाई धेरै धन्यवाद।
आजको छलफलमा तिमीहरू सबैले सक्रियतापूर्वक भाग लियौ, यसका लागि तिमीहरूलाई पनि धेरै धेरै धन्यवाद।
धन्यवाद सर।
विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 10 स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षाको एकाई 6 अन्तर्गत दुर्लभ प्राणी तथा पशुपन्छीको संरक्षणका उपायहरू, संरक्षित प्राणी तथा पशुपन्छी र विनाश तथा लोप हुने डर भएका वनस्पति तथा जीवहरू पाठमा आधारित रही तयार पारिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, त तपाईँहरू पनि कापी कलम लिएर रेडियो सुन्दै महत्वपूर्ण कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त।
बिदुर, म तिमीलाई एउटा प्रश्न सोधौ।
ए बिना म त झसङ्गै भए, सोध न त। तिमी नै मिस हो क्यारे।
प्रश्न सोध्न मिस नै त हुनु पर्दैन नि बिदुर, तिमी त रिसायो कि क्या हो?
ए होइन होइन, जिस्केको पो त, सोध न।
दुर्लभ प्राणीहरू के हुन् भन त?
हिजो गीता मिसले त के भन्दै हुनुहुन्थ्यो?
हेर कति चाँडै बिर्सिएको, म मिसलाई भनिदिन्छु है।
नभन प्लिज, म सम्झेर भन्छु नि। ध्वासे चितुवा, हाब्रे, अनि अरू के पो हो?
अनि अरू एक सिङ्गे गैंडा, पाटे बाघ, ठुलो धनेश।
ए मैले अरू पनि सम्झे नि, हात्ती, अजिङ्गर।
बिदुर, यिनीहरू लोप तथा विनाश हुँदै गइरहेका छन्, यिनीहरूको संरक्षण आवश्यक छ भनेर पनि मिसले भन्दै हुनुहुन्थ्यो नि।
हो है बिना, यिनीहरूलाई कसरी संरक्षण गर्ने होला?
अब गीता मिसको कक्षा सुरु हुने बेला भयो, मिससँग नै छलफल गरौँला नि है बिदुर।
हुन्छ नि, ऊ हेर त, मिस पनि आउँदै हुनुहुन्छ।
नमस्कार मिस।
नमस्कार, के छ तिमीहरूको हाल खबर? सन्चै छौ नि?
सन्चै छौ मिस।
अनि के गन्थन गर्दै थियौ?
हो मिस, हामी दुर्लभ प्राणी तथा पशु पन्छीहरूलाई कसरी संरक्षण गर्ने होला भनेर छलफल गर्दै थियौ।
हो र, स्याबास तिमीहरूलाई फुर्सदको समयलाई यति राम्रोसँग सदुपयोग गरेकोमा।
मिस, हजुरले यस्ता दुर्लभ प्राणी तथा पशु पन्छीहरू खतरामा पर्दै गइरहेका छन् भन्नुभएको थियो, यसको मुख्य कारणहरू चाहिँ के होला नि त?
ए हो त नि, यस्ता प्राणी तथा पशु पन्छीहरू खतरामा पर्ने, लोप हुने र दुर्लभ हुने विभिन्न कारणहरू छन्। जस्तै पारिस्थितिक प्रणालीमा परिवर्तन, वासस्थानको ह्रास, प्राकृतिक वातावरणमा प्रतिकूल असर आदि प्रमुख कारणहरू हुन्।
मिस, अनि यस्ता प्राणीको शिकार गर्ने, चोरी निकासी गर्ने पनि यस्ता प्राणी खतरामा पर्ने कारणहरू हुन् होइन र?
यिनीहरूको अवैध व्यापार पनि त यसको कारण हो नि, होइन र मिस?
हो हो, तिमीहरू दुवैजनाले एकदमै ठिक भन्यौ। यस्ता विविध कारणहरूले गर्दा यी प्राणीहरू खतरामा परेका छन्। त्यसैले दुर्लभ पशु पन्छीहरूको संरक्षणका उपायहरू अप्नाउनु आजको आवश्यकता हो।
त्यस्ता उपायहरू के हुन् त मिस?
यसका लागि सर्वप्रथम यस्ता प्राणी तथा पशु पन्छीहरूको अध्ययन तथा अनुसन्धान आवश्यक पर्छ।
यो चाहिँ के का लागि नि मिस?
यो चाहिँ यिनीहरूको संख्या विगतमा कति थियो, अहिले कति छ, यिनीहरूको अवस्था कस्तो छ, पारिस्थितिक प्रणाली कस्तो छ आदि सबै कुराहरू पत्ता लगाउन स्थलगत अध्ययन तथा प्रतिवेदनहरूको पुनरावलोकन आवश्यक पर्छ।
यसबाट यिनीहरू कस्तो अनुपातमा घट्दै वा बढ्दै गइरहेका छन्, संकटमा छन् कि छैनन्, के कारणले संकटमा छन्, अब कस्तो उपाय अप्नाउनु भन्ने कुरा थाहा हुने रहेछ हैन मिस?
ओहो, बिना त कति साह्रो जान्ने भइछिन्।
मिसले भनेपछि त जो पनि जान्ने हुन्छ नि, तिमी पनि त कम छैनौ नि बिदुर।
तिमी भन्दा चाहिँ अलिक कम नै छु हो म त।
ल ल, को बढी जान्ने को कम जान्ने भन्दा पनि तिमीहरूको विषयवस्तु प्रतिको लगाव नै प्रशंसनीय छ।
मिस, मेरो विचारमा प्राकृतिक वातावरणको संरक्षण गर्नु दुर्लभ पशु पन्छीको संरक्षण गर्ने प्रमुख उपाय हो।
मिस, यो भनेको वन जंगल, खोला नाला आदि दुर्लभ प्राणीहरूको वासस्थानको सुरक्षा गर्नु हो।
हो हो, तिमीहरू दुवैजनाले भनेको ठिक हो। दुर्लभ प्राणीको संरक्षणका लागि यिनीहरूको प्राकृतिक वासस्थान जस्तै वन जंगल, खोला नाला, जलाधार, चरण क्षेत्र आदिको सर्वप्रथम संरक्षण गर्नुपर्छ। यो नै यसको प्रमुख उपाय हो।
जुन पशु पन्छीका विभिन्न अङ्गहरू धेरै मूल्यमा बिक्री हुन्छन्, त्यस्ता पशु पन्छी बढी खतरामा पर्दै गइरहेका हुन्छन् होइन मिस?
हो बिना, तिमीले एकदमै ठिक भन्यौ। यस्ता बहुमूल्य प्राणीहरूको शिकार गरी चोरी निकासी गर्ने हुनाले यस्तो कार्यलाई निषेध गर्नु एकदमै जरुरी हुन्छ।
यस्तो कार्यमा संलग्न व्यक्तिलाई त कडा भन्दा कडा कारवाही गर्नुपर्ने रहेछ नि मिस।
हो त नि बिदुर, संरक्षित पशु पन्छीको चोरी शिकारीमा राज्य स्तरबाट नै कडा प्रतिबन्ध लगाउनु जरुरी हुन्छ।
मिस, अर्को उपाय पनि छ कि?
छ होला नि, होइन त मिस?
छ छ, अर्को उपाय भनेको दुर्लभ पशु पन्छीलाई परस्थानीय संरक्षण गर्नु हो।
मिस, यो चाहिँ अलि बुझिएन नि।
चिन्ता नगर न बिना, म भनिहाल्छु नि। ल सुन, यसलाई मानव निर्मित संरक्षण स्थल पनि भनिन्छ। यो जैविक विविधता संरक्षणको एउटा प्रमुख कार्यक्रम हो।
मिस, यसमा कसरी जीव जन्तुको संरक्षण गरिन्छ नि?
यसमा चाहिँ सबै किसिमका जीव जन्तुहरूलाई स्वस्थान अर्थात आफ्नै प्राकृतिक वासस्थानमा संरक्षण गरेर राख्नु कठिन कार्य हो।
किन र मिस, झन सजिलो होइन र?
हुन त हो, उपयुक्त प्राकृतिक वातावरण दिन सकेमा मात्र त्यो सजिलो हो नि। उपयुक्त वातावरण दिन नसक्दा जीवहरू लोप हुन्छन्। त्यसैले लोप हुन थालेका तथा दुर्लभ मानिएका जीव जन्तुहरूलाई जोगाउन कृत्रिम किसिमको प्राकृतिक वातावरण सिर्जना गर्नुपर्छ।
ए, आफ्नो वासस्थान भन्दा पर लगेर संरक्षण गरिने हुनाले यसलाई परस्थानीय संरक्षण भनिएको होला, होइन त मिस?
ओहो, कति जान्ने हो विदुर त।
ठिक हो विदुर, जस्तो केन्द्रीय चिडियाखानामा पशुपन्छीहरूलाई सुहाउँदो प्राकृतिक वातावरण तयार गरी संरक्षण गर्ने प्रयास गरिएको छ।
मिस, यस्ता प्राणीहरूको संरक्षणका लागि उपयुक्त कानूनी व्यवस्था र त्यसको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै महत्वपूर्ण हुन्छ, होइन र?
भन्नाले?
तिमीले राम्रो जिज्ञासा उठायो बिना। जुनसुकै क्षेत्रको पनि पहिला राम्रो कानून बन्नुपर्छ अनि त्यसपछि त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ। हाम्रो देशमा कानून त जतासुकै राम्रो बन्छ तर उचित कार्यान्वयनको चाहिँ अभाव देखिन्छ।
हो है मिस?
हो त नि, दुर्लभ प्राणीहरूको संरक्षणका लागि पनि उपयुक्त नियम कानून बनाई प्रभावकारी रूपमा लागू गरिनुपर्छ।
यी सबै कुराका लागि त सबै मानिसहरू चेतनशील हुनु पर्यो पहिला त।
स्याबास विदुर, बल्ल चुरो कुरो आयो है। लौ अब तिमी नै भन त, यसका लागि चाहिँ के गर्नु पर्ला?
म भनौ मिस?
हेर न, मिसले मलाई भन्नुभयो भनेर उसलाई हतार परिहाल्यो।
ल ल, पहिला विदुर भन अनि बिना तिमी भन न।
दुर्लभ प्राणी तथा पशुपन्छीको महत्व, दुर्लभ हुनुका कारण, जोगाउनका लागि अपनाउनु पर्ने उपायहरू आदिका बारेमा सबै मानिसहरूमा चेतना भयो भने यसको संरक्षणमा सहयोग पुग्छ नि।
त्यस्तै यस्ता प्राणीहरूको संरक्षणबाट हुने फाइदा, लोप हुँदाका बेफाइदा आदिका बारेमा पनि त जानकारी हुनुपर्छ नि।
हो हो, स्याबास तिमीहरू दुवैजनालाई। त्यसै गरी यसमा स्थानीय व्यक्तिहरूको सहभागिता, जनउत्तरदायित्व आदि पक्षहरूको बारेमा पनि सर्वसाधारणको चेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्नु एकदमै आवश्यक हुन्छ।
मिस, त्यसो भए अब हामी यस्ता संरक्षित प्राणी तथा पशु पन्छीहरूको बारेमा छलफल गरौँ न हुन्न?
भइहाल्छ नि बिना। ल सुन त, अब वन्य जन्तु संरक्षण एवं सम्वर्धन गर्नका लागि हाम्रो देशमा स्तनपायीका 27 प्रजाति, चराचुरुङ्गीका 9 प्रजाति र सरीसृपका 3 प्रजातिहरूलाई संरक्षित सूचीमा राखिएको छ।
किताबमा यसको विवरण दिएको छ है मिस?
हो हो, के रहेछ हेर्यौ त तिमीहरूले?
नाम पनि अप्ठ्यारो पो छ त मिस। स्तनपाई अन्तर्गत सानो बदेल, हाब्रे, कृष्णसार, गर अनि
जंगली चौरी, हर्ना, बुवासो, हिस्पिड खरायो लेखेको छ नि किताबमा त।
हो हो, त्यस्तै गरी बाह्र सिङ्गे, जंगली हात्ती, लिङ्गस, हुँडार, आसामी रातो बाँदर, इन्डियन सालक, चाइनिज सालक, कस्तुरी मृग, ध्वाँसे चितुवा, नाउर, बाघ आदि पनि संरक्षित स्तनपाई प्राणीहरू हुन्।
नाम पनि कस्तो भन्ने गाह्रो हुने रहेछ है मिस। हिउँ चितुवा, चिरु, सोस, चरीबाघ अनि के
अनि लिङसाङ, गैंडा, चौका, हिमाली भालु पनि हो, होइन मिस?
हो हो। ल अब संरक्षित चराचुरुङ्गीहरूको नाम छलफल गरौँ न त। तिमीहरूलाई यसको बारेमा केही थाहा छ त?
अब चाहिँ पहिला म भन्छु है।
ल ल बिना, अहिले चाहिँ तिम्रै पालो पहिला।
ठुलो धनेश, चिर, सेतो स्टर्क, कालो स्टर्क अनि अरू पनि छन् है मिस किताबमा त।
अनि अरू सारस, खरमुजुर, डाफे, सानो खरमुजुर, मुनाल आदि। मिस, डाफे र मुनाल पनि पो संरक्षित चराचुरुङ्गी रहेछन् है?
हो हो, तिमीले ठिक भन्यो विदुर। डाँफे र मुनाल पनि लोप हुँदै जाने खतरा बढेकोले यिनीहरू पनि संरक्षित सूचीमा छन्।
मिस, संरक्षित सरीसृपहरू के हुन्?
संरक्षित सरीसृपहरू चाहिँ घडियाल, गोही, अजिङ्गर, सुनगुहोरो आदि हुन्।
विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलमा तपाईँहरूले जैविक विविधताको संरक्षणका लागि दुर्लभ प्राणी तथा पशुपक्षीको संरक्षण गर्नु अति आवश्यक हुन्छ भन्ने कुरा थाहा पाउनुभयो। हामीले त्यस्ता प्राणी तथा तिनीहरूको संरक्षणका उपायहरूका बारेमा पनि छलफल गर्यौं। अब हामी विनाश तथा लोप हुने डर भएका वनस्पतिका बारेमा छलफल गर्दैछौ। तपाईँहरू पनि ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त।
मिस, हामीले गरेको छलफलको आधारमा मैले के बुझे भने नि, वनस्पति तथा जीव जन्तुहरूको जीवन निर्वाह जैविक विविधतामा निर्भर हुने रहेछ, अनि मानवीय क्रियाकलाप तथा प्राकृतिक स्वरूपमा परिवर्तनका कारण जैविक विविधतामा ठूलो रास आउने रहेछ,
अनि यसबाट प्राणी तथा वनस्पतिहरू संकटमा पर्ने रहेछन् र संरक्षण आवश्यक पर्ने रहेछ।
आहा, कति राम्रो! अब त मैले केही भन्नै परेन, तिमीहरूले त सबै बुझिसकेका छौ त।
मिस, जैविक विविधतामा रास आउने मुख्य कारण जैविक स्रोतको बढ्दो विनाश हुनु हो है,
अनि वातावरण प्रदूषण पनि त हो नि।
तिमीहरू दुवैजनाले भनेको ठिक हो। त्यस्तै गरी जलवायु परिवर्तन, अध्ययन अनुसन्धान बिना नयाँ प्रजातिका बोट बिरुवा र जनावरहरू उमार्न तथा पाल्न खोज्नु पनि प्रमुख कारणहरू हुन्।
मिस, नेपालमा पाइने 867 जातका चराहरू मध्ये दुई तिहाई चराहरू घट्दै गएका छन् भनेर हाम्रो किताबमा लेखेको छ नि।
हो, सन् 2007 IUCNको रेड लिस्टमा लोप हुने डर भएका जीवहरू उल्लेख भए अनुसार विश्वमा बिस्तारै लोप हुँदै गरेका बोट बिरुवा तथा जन्तुहरू धेरै नै छन्।
मिस, नेपालमा पाइने 867 जातका चराहरू मध्ये 31 जातका चराहरू संसारबाट नै लोप हुने सूचीमा परेका छन् रे नि।
हो, तिमीले एकदमै ठिक भन्यौ विदुर। त्यसै गरी नेपालमा पाइने ढाड भएका भर्टिब्रेट्स जन्तुहरूका प्रजाति मध्ये 78 जातका जन्तुहरू विश्वबाट नै लोप भइसकेका प्रजातिभित्र पर्ने देखाइएको छ।
मिस, वन तथा भू संरक्षण मन्त्रालय सन् 2014 विवरण पनि किताबमा दिएको छ नि त।
हो त नि, यसका अनुसार वनस्पतिका 9, स्तनपायी प्राणीका 55, चराका 149, सरीसृप अर्थात उभयचरको 64 तथा माछाको 21 प्रजातिलाई IUCNले लोप हुने डर भएका जीवहरूको रेड लिस्टमा समावेश गरेको छ।
मिस, अनि अरू?
त्यस्तै गरी वनस्पतिका 15, स्तनपायी 52, चराका 108, सरीसृपका 19 र किराका 3 प्रजातिलाई साइटिसको अनुसूचीमा सूचीकृत गरिएको छ।
त्यसै गरी नेपाल सरकारले 27 प्रजातिका स्तनधारी, 9 प्रजातिका चरा, 14 प्रजातिका फूल फुल्ने एन्जियोस्पर्म वनस्पति, 4 प्रकारका जिम्नोस्पर्मलाई संरक्षित प्रजाति घोषणा गरेको रहेछ है मिस।
हो बिना, एकदमै ठिक भन्यौ। अब त तिमीहरूले धेरै नै बुझिसक्यौ नि।
अघि बिनाले मलाई प्रश्न सोध्दै थिइन्, अब त म बिनालाई सोध्छु नि।
ल, सोध त, म फटाफट भनिहाल्छु नि।
ल त, अब समय पनि सकिएछ, आजलाई यति नै गरौँ है त। विषय वस्तु प्रति उत्सुक भएकोमा तिमीहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ है।
हस् मिस, नमस्कार।
श्रोता, अब हामी प्रस्तुत गर्दैछौ शिक्षक, विद्यार्थी, अभिभावक तथा सबै सरोकारवालाहरूका लागि सचेतनामूलक सन्देश।
सुन न, तिमीलाई हिसाब आउँछ? मैले स्त्री पक्षमा अलि राम्रोसँग बुझिन।
आउँछ नि, किन नआउनु, म तिमीलाई सिकाइदिइहाल्छु नि।
तिमीले यो यति प्रश्नसँग कसरी बुझ्यौ?
मैले यो भर्चुअल कक्षामा हेरेकी थिएँ। भर्चुअल कक्षामा हामीले नजानेका नबुझेका कुराहरू सजिलै सिक्न सक्छौँ।
सर, म त नानी बाबुहरूको पढाइको बारेमा कुरा गर्न आएको, घरमा किताब मात्र पढेको देख्छु। हेरेर सुनेर सिक्ने अरू सामग्री पाइँदैन?
पाइन्छ नि, किन नपाइन्?
नेपाल सरकारले भर्चुअल कक्षा सञ्चालन गरेको छ। यो कक्षामा विज्ञ शिक्षकबाट विषयगत पाठहरू पढाइन्छ नि।
ए, त्यो कहाँ पाइन्छ?
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा 1-8 सम्मका विषयगत श्रव्यदृश्य पाठहरू उत्पादन गरी शनिबार बाहेक हरेक दिन NTV प्लसबाट प्रसारण गर्दै आएको छ। साथै यी श्रव्यदृश्य पाठहरू आफ्नो अनुकूलता अनुसार यस केन्द्रको युट्युब च्यानल www.youtube.com facebook.com/nceedvirtualमा हेर्न सक्नुहुनेछ।
हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।